समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आज हामी नेपालीहरूको महान चाड बड़ा दशैं अन्तर्गतको महत्वपूर्ण दिन विजयादशमी यो पावन अवसरमा स्वदेश र विदेशमा रहनुभएका समस्त श्रोतावर्गमा सुख शान्ति समृद्धि र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस्ता सांस्कृतिक चाडपर्वले नेपाली बीचको आत्मीयता र सद्भाव अझ वृद्धि हुँदै जान सकोस् श्री नवदुर्गा भवानीसँग हामी यही प्रार्थना गरौं। आजको यो विशेष दिनमा मान्यजनबाट आशीर्वाद लिने त छँदैछ, प्रेरक व्यक्तित्वहरूबाट पनि प्रेरणा र हौसला प्राप्त गर्ने अवसर मिल्दछ। नेपालमा लामो समयसम्मको अस्तव्यस्तताका कारण कुनै बेला दैनिक 18 घण्टासम्म लोड सेडिङ हुने गर्दथ्यो, जुन अब कहिल्यै नफर्किने अतीत भइसकेको छ। मुलुकलाई अध्ययारोबाट उज्यालोतर्फ डोर्याउने प्रयासमा सफलता दिलाउने उज्यालो नेपालका नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग आज विजयादशमीको दिन हाम्रो विशेष कुराकानीका लागि उहाँलाई अनुरोध गरेका छौं। हामी उहाँसँगको टेलिफोन सम्पर्क कायम गर्ने प्रयास गर्दैछौ। यो बीचमा दुर्गा भजन यहाँहरू समक्ष निरन्तर प्रसारण गरिरहेको क्रममा फेरि पनि एउटा दुर्गा भजन यहाँहरू समक्ष प्रस्तुत गरेर आजका अतिथिसँगको संवादको क्रमलाई हामी जोड्ने प्रयासमा छौं।
जय दुर्गे दुर्गति परिहारी
आदरणीय श्रोताहरू, यहाँलाई पुनः स्वागत छ रेडियो नेपालको अन्तरसंवादमा। हामी आजका अतिथि निर्धारित अतिथिसँग कुराकानीको क्रमलाई जोड्ने प्रयास गर्दा गर्दै यो बीचमा आज विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान गर्न र आजको दिनको महत्व बारेमा विशेष कुराकानी गर्न हामीसँग यतिखेर पण्डित रुद्रनाथ अधिकारी हुनुहुन्छ। लामो समयदेखि आध्यात्मिक चिन्तन, ज्योतिष शास्त्र लगायतका धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न रहँदै आउनुभएका पण्डित रुद्रनाथ अधिकारी हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुन्छ। नमस्कार रुद्रनाथजी, स्वागत छ रेडियो नेपालको यो विशेष प्रसारणमा।
हजुर नमस्कार नारायण, सम्पूर्ण श्रोतागण तथा रेडियो नेपाल परिवारलाई विजयादशमी 2079 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। माता जगदम्बाको कृपा करुणा यहाँहरू सबैमा प्राप्त होस् र राष्ट्रमा शान्ति र अमन चयन कायम होस्, यही कामना गरे।
हजुर, अब जसरी हामी विभिन्न चाडपाडहरू मनाउँछौं तर नेपालीहरूको मुख्य चाडको रूपमा यो विजयादशमी रहेको छ, यसको पृष्ठभूमिमा कतिपय विगतका धार्मिक कथाहरू जोडिएका छन् र यथार्थमा पूर्वीय दर्शनमा आधारित हाम्रो समाज एसिया, दक्षिण एसिया र नेपालमा जसरी शक्तिको उपासना गरिन्छ, ती फरक फरक समाजमा, फरक फरक समुदायमा आफ्नै किसिमका मौलिकताहरू छन्। हाम्रो नेपाली मौलिकता र नेपाली विशिष्टता भनेर गर्व गर्ने ठाउँहरू कहाँ छन्? हामी कसरी यो दशैंलाई चाहिँ महान पर्व भनिरहेका छौं, किन भनिरहेका छौं हामी?
हजुर बडा, यो महत्वपूर्ण विषय हो। विश्वमा रहेका सम्पूर्ण हिन्दू जगतले विजय दशमी अथवा नवरात्रको शक्तिको आराधना अवश्य गर्छन्, तर त्यहाँ आफ्नो रीति अनुसार पनि छ। विजय दशमीको अथवा नवरात्रको जुन हामीले अनुष्ठानहरू गर्छौँ, यसलाई मनाउने विधि प्रक्रिया र तरिकाहरू छ। जस्तो पश्चिम बङ्गालमा अलग्गै छ, भारतवर्षमा पनि पश्चिम बङ्गालको अलग्गै छ, पूर्वी भारतमा अलग्गै छ। भनेदेखि पश्चिम भारत अथवा तमिलनाडुदेखि कर्नाटक, केरलासम्म अलग छ। हाम्रो नेपालमा पनि हाम्रो यो चाहिँ पूर्वी नेपाल र पश्चिम नेपालमा पनि अलिकति फरक छ यसलाई मनाउने तरिकाहरू। तर समग्रमा हाम्रो नेपालीहरूको चाहिँ वास्तवमा भन्न पर्दाखेरि विजय दशमी अथवा बडा दशैं भनेको नेपालीहरूको विशेष पर्व हो। हरेक देशको हेर्नुहोस्, यहाँ के छ भन्नु होला नि, हरेक देशको हरेक राष्ट्रको राष्ट्रिय पर्वहरू हुन्छन्, अनि हाम्रो यो राष्ट्रिय पर्व कुनै यहाँ व्यक्ति विशेषको नभएर यहाँनिर लिएर आएर यसलाई चाहिँ पृथ्वीनारायण शाहले राज्य विजय गरेको दिन भएको हुनाले मात्रै नेपालमा विजय दशमीको सुरुवात गरिएको हो भन्ने किसिमका यस्ता किसिमका उहरू पनि, अनि हामी चाहिँ त्यो हत्याराको उसमा चाहिँ मान्दैनौँ भनेर जस्तो एमएनओ लगायतका विभिन्न किसिमका संगठनहरूले यस्ता किसिमका कुप्रचार दुष्प्रचार गरिरहेको पनि हामीहरूले पाएका छौँ। तर यो कदापि होइन, यो देवी भागवतमा र विभिन्न पुराणहरूमा, धर्मशास्त्रमा, यसमा मार्कण्डेय पुराणमा विशेष गरी भगवतीको अनुष्ठान गर्ने जुन विधि छ त्यसमा पनि नेपाली परम्परा, हामी शक्तिका पूजक हौँ, हामी गोरखकाली, दक्षिणकाली, रक्तकाली, भद्रकाली आदि महाकालीका अनि महालक्ष्मीका विभिन्न शक्तिपीठहरूका हामी चाहिँ धनी छौँ। र यहाँ विभिन्न समयमा यहाँ दशमहा विद्या, नवदुर्गा चाहिँ चतुष्षष्ठी योगिनीहरूको चाहिँ यहाँ दिव्य साधना केन्द्र नेपाल यो हिमवत खण्डमा पनि नेपाल देश रहेको छ। र यहाँ विभिन्न किसिमका साधु सन्तहरू अथवा ऋषिमुनिहरूले तपस्या गरेर सिद्धि प्राप्त गरेको देवभूमि हो यो। अनि यहाँ चाहिँ अर्को कुरो, नेपालीहरूले यसलाई विश्वमा आफ्नो तरिकाले विजयदशमी मनाउँछन्। नवरात्र घटस्थापनादेखि आफ्नो ढङ्गबाट प्रथम शैलपुत्रीदेखि लिएर गएर सिद्धिदात्रीसम्म नौवटा स्वरूपहरूको चाहिँ अलग अलग दिनमा चाहिँ गर्छौँ। कालरात्रि चारवटा महारात्रिहरू हुन्छन्, त्यसमध्येमा कालरात्रि यी कालरात्रि महारात्रि मोहरात्रि लगा यी चाहिँ रात्रिहरू हुन्छन्, विशेष रात्रिहरू। त्यसमा पनि कालरात्रि यही नवरात्रिमा पर्दछ। कालरात्रि हाम्रा विभिन्न समयमा राज्य अभिषेकदेखि अथवा राज्य विजय गर्नका लागि राजाहरूले शासकहरूले आफू शक्तिशाली हुनको लागि, जब राजा शक्तिशाली हुन्छ शासक शक्तिशाली हुन्छ भने त्यो देश शक्तिशाली हुन्छ, त्यो देशका नागरिक शक्तिशाली हुन्छन्, र यहाँ शासकले शक्ति प्राप्त गर्नको लागि पनि यहाँ विभिन्न शक्तिपीठहरूमा विशेष गरी गोर्खाकालीबाट हेर्नुहोस् यो कस्तो किसिमको विचित्रको चाहिँ यो चाहिँ हाम्रो चलन छ। गोर्खाकालीको दरबारबाट चाहिँ फुलपातीको दिनमा फुलपाती लिएर आएर यहाँ बढाइ गर्ने र त्यस
टेलिफोन सम्पर्क विच्छेद भएको छ। आज हाम्रा अतिथिहरूसँग कुराकानी गर्ने क्रमलाई हामी पुनः जोड्नेछौ। विजयादशमीको यो अवसरमा समस्त श्रोताहरूमा फेरि पनि हार्दिक मंगलमय शुभकामना। यसपालिको दशैं अलिकति झरीको दशैं हुने सम्भावना प्रबल छ। मौसमविदहरूले आज दिनभरि नै पानी पर्ने, हिजो पनि प्राय देशका अधिकांश भागमा मौसम बदलिरह्यो वर्षातको कारणले गर्दाखेरि यो चाडबाडको समयमा विशेष गरी मानिसको आवत जावतमा केही कठिनाई अवश्य पनि हुनेछ। विशेष गरी नदी किनारका बस्तीहरूमा सतर्कता अपनाउनु पर्ने अवस्था पनि छ। जे भए पनि हाम्रो आस्था धार्मिक आस्था अनुसार जसरी हामी यी चाडपर्वहरू मनाउँछौ यिनका विशेषताहरू के छन् कसो छन् यिनै सन्दर्भलाई जोडेर फेरि पनि पण्डित रुद्रनाथ अधिकारीसँग हामी यो संवादलाई जोडिरहेका छौं। जस्तो यहाँले इंगित गरे जस्तै एउटा विशिष्टता छ हाम्रो चाहिँ संस्कृतिमा, एउटा मौलिकता छ, विविधता भित्र पनि चाहिँ एउटा नेपालीहरूकै पर्व हो भनेर यसलाई चाहिँ मनाउने चलन छ। अलिकति इतिहासलाई फर्केर हेर्दाखेरि यो टीका जमरा लगाउने विशेष गरी दहीमा अक्षता मुछेर लगाउने चलन चाहिँ हिजो जब एउटा कृषि क्रान्ति सफल भयो त्यसपछि यो मानसरोवरको वरपर नेपाल र चीनका पहाड़ी भूभागहरूबाट चाहिँ यो प्रचलन शुरू भयो। वन सभ्यता र मस्टोको चाहिँ एउटा सम्मिश्रणबाट चाहिँ यो सभ्यता प्रारम्भ भयो भनेर भनिन्छ। के हो वास्तविकता, यो कहाँबाट हामीले यसरी दशैं मनाउने परम्पराहरू चाहिँ शुरूआत गर्दै गयौं अथवा परिमार्जित गर्दै गयौं?
होइन, यो यहाँले महत्वपूर्ण विषय उठाउनुभयो। यो चाहिँ कैलाश मानसरोवरदेखि कौशिकी नदी अथवा अहिले वर्तमानको हामी कोशी नदी जसलाई भन्छौँ, यहाँ कुशिक ऋषिले तपस्या गरेको क्षेत्रलाई बाराको उत्पत्ति भएको क्षेत्रलाई बराह क्षेत्र, पशुपतिनाथको चाहिँ अवस्थिति भएको क्षेत्रलाई पाशुपत क्षेत्र, मुक्तिनाथ भगवान विराजित भएकोलाई मुक्तिनाथ क्षेत्र मुक्ति क्षेत्र भनेर यसरी चाहिँ यो भूभागलाई पनि शक्तिको आधारमा चाहिँ विभक्त गरिएको छ। र यी सम्पूर्ण शक्ति क्षेत्रहरू हाम्रो हिमवत खण्डमा कैलाश मानसरोवर नर्मदाको तटबाट दक्षिण र कोशी नदीबाट उत्तर यो क्षेत्रलाई हिमवत क्षेत्र हिमवत खण्ड भनिन्छ। यो विशेष देवभूमि र शक्तिभूमि तपोभूमि हो। अनि यहाँनिर जस्तो यहाँले भन्नुभयो बोन सभ्यता र मस्टो सभ्यतालाई एकीकृत गरेर यसलाई चाहिँ यो सामाजिक एकतालाई चाहिँ ऊ गर्नको लागि फेरि पनि यहाँ विभिन्न राज्यहरू थिए, राज्यहरूको बीचमा राज्य सञ्चालन गर्नलाई एकीकृत राज्य प्रणाली अथवा एउटै केन्द्र शासित राज्य प्रणाली भयो भनेदेखि आफ्नो आफ्नो भूभागको क्षेत्रको त्यतिखेरको समयमा सबै उपकरणहरू साधन स्रोतहरू सम्पन्न थिएन। अनि एउटा क्षेत्रको चाहिँ आवश्यकता, एउटा क्षेत्रको चाहिँ खबर, एउटा क्षेत्रको चाहिँ कुनै पनि चिजहरू गर्नको लागि अर्को क्षेत्रसँग सन्देश पुर्याउनको लागि धेरै सञ्चारका उहरू गाह्रो थियो। त्यसले गर्दाखेरि पनि अलग अलग क्षेत्रमा भूभागमा यहाँ चाहिँ राज्य प्रणालीहरू रहेको हिजोको दिनमा त्यो आवश्यक थियो भनेर भन्ने मलाई लाग्छ। तर पनि समग्र यहाँ चाहिँ चक्रवर्ती सम्राटहरू पनि यो क्षेत्रमा धेरै हुन्थे। अनि यहाँ चाहिँ तपाईँको चाहिँ त्यसलाई सम्पूर्ण हाम्रो एकीकृत सभ्यता बनाउन आवश्यकता छ, विविधतामा पनि एकता गर्नको लागि आवश्यकता छ। अब हामीले जौको आँकुरा, यसलाई वैज्ञानिक पनि छ, आज जौको जुन आँकुरा हामीले चाहिँ ग्रहण गर्दछौँ, जौको हामीले प्रतिपदाको दिनमा उत्तम साहित्य हेरेर जुन हामीले बीजारोपण गर्दछौँ र त्यसलाई आशीर्वादको साथमा हामीले दही यहाँनिर चाहिँ तपाईँको जुन भनिएको छ नयाँ खेतीको उत्पादन अनि ऋतु परिवर्तन अनि चाहिँ बर्खा ऋतुबाट शरद ऋतुमा प्रवेश, अब सबै कुरोहरू उमङ्ग प्रकृतिले चाहिँ एक प्रकारको सौन्दर्यता ग्रहण गरेको समयमा पर्ने यो नवरात्र पर्वमा अनि कृषिबाट उत्पादन भएका अब जस्तो हामीले चाहिँ दहीको कुरो यहाँले ल्याउनु भयो, दही शान्तिको प्रतीक हो, दही सुखको प्रतीक हो अनि दही वैभवको पनि प्रतीक मानिन्छ। दही बिना यी पञ्चगव्य, हामीले जुन चाहिँ गाईको ऊबाट पञ्चगव्य गव्य र हव्य बिना कुनै पनि चिजहरू हाम्रा धार्मिक अनुष्ठान कार्यहरू सम्पन्न हुँदैन र यो विभिन्न बुद्ध तन्त्रमा, बौद्ध धर्ममा, किराँतमा, वनमा पनि दहीको उत्तिकै महत्व र पञ्चगव्यको उत्तिकै महत्व छ। त्यतातिर लामो होला प्रसङ्ग। अब यसलाई चाहिँ यसो गरेर कैलाश मानसरोवरको क्षेत्रबाट जुन यसरी ल्याइयो र यतापट्टि किराँत सभ्यतामा हेर्नुहोस्, अझै रातो अक्षता, हामीहरूले रातो अक्षता लगाउँछौँ भनेदेखि हाम्रो गुरु मगर राई लिम्बू उहाँहरूले चाहिँ सेतो अक्षता लगाउनुहुन्छ दहीमा मुछेर, हामीहरूले रातो बनाएर लगाउँछौँ, उहाँहरूले सेतो लगाउनुहुन्छ। सेतो महासरस्वतीको प्रतीक, बुद्धि विवेक ज्ञान चेतनाको प्रतीक पनि मानिन्छ। अनि रातो चाहिँ तपाईँको कालीको महालक्ष्मीको जुन छ सिन्दुरी, महाकालीको चाहिँ रातो उग्र, किनभने त्यहाँनिर सत्व रज तमगुण तिनटा गुणहरूको प्रतिनिधित्व पनि गर्छ। र किराँत र वन सभ्यता जुन छ यसमा जति तन्त्रको साधनाहरू हिजोको मष्टो कालमा तन्त्रमय थियो, वैदिक कालभन्दा पूर्व तन्त्रकाल थियो अनि तान्त्रिक विधिद्वारा धार्मिक अनुष्ठानहरू कर्महरू सम्पादन गरिन्थ्यो अनि त्यो समयमा यी तन्त्रका आधारमा विभिन्न किसिमका तन्त्र मन्त्र यन्त्रद्वारा सम्पूर्ण प्रकृति सञ्चालन हुन्थ्यो, कर्मकाण्ड सञ्चालन हुन्थ्यो र त्यहाँ आफ्ना प्रकारका जस्तो धामी झाँक्री, जस्तो हाम्रो चाहिँ कुल पुरोहित भने जस्तै मस्टोमा चाहिँ अब झाँक्रीहरू हुने गर्दथे भनेदेखि बोन र किराँतमा पनि मुन्दुङमा पनि तपाईँको चाहिँ यहाँ धर्मगुरुहरू हुन्थे, धर्मगुरुले चाहिँ प्रतिपादन गरेका साधना सिद्धि प्राप्त गरेको सिद्धिलाई चाहिँ समाजमा लागू गर्ने र समाजले त्यसलाई अनुकरण गर्ने किसिमको चलन थियो। अनि अब यो चाहिँ तपाईँको अमृतमय यहाँनिर चाहिँ विजयको लागि विजय दशमीको दिनमा आशीर्वादको साथमा चाहिँ ती दहीको दही र चाहिँ अक्षताको साथमा जमरा भनेको जमरामा अमृत तत्व हुन्छ, अहिले गएर ग्रिन ब्लड भनेर संसारले चाहिँ विज्ञानले पनि अनुकरण गर्यो कि जौको गहुँको आँकुराको त्यहाँभित्रबाट निस्किने जुन तत्व छ त्यो चाहिँ आरोग्यता हो अनि त्यो आरोग्यताको लागि सम्पूर्ण प्रकारका कष्टहरू निवारणको लागि पनि हो। अर्को चिज के हो भन्नुहोला भनेदेखि मान्ने जन यो एउटा मौलिक चलनमा पनि यसै पनि हामीले झुक्नुको पछाडिपट्टि मान्छेको विनम्रता अनि उसको शिष्टता, मान्यजनहरूप्रतिको कृतज्ञता, आफ्नो चाहिँ मान्यजनहरूबाट तपाईँहरूबाट हामीहरूले प्राप्त गरेका जुन चिजहरू छन् ती अनुकरणीय छन् र त्यसप्रति हामी झुक्दछौँ, तपाईँको स्थानलाई झुक्दछौँ, तपाईँले प्राप्त गरेका तपाईँको योगदान अथवा तपाईँले प्रदान गर्नुभएका योगदान र तपाईँले प्राप्त गरेका सिद्धिहरूप्रति पनि हामी नमन गर्दछौँ भन्ने यो एउटा प्रचलन पनि हो।
हजुर हजुर, जस्तो अब अर्को एउटा प्रश्न पनि राख्न चाहन्छु, होइन अब समय अनुसार विभिन्न चाडबाड रीतिरिवाजहरू परिवर्तन र परिष्कृत हुँदै जान्छन्। आज हामी 21औं शताब्दीमा छौं, नेपाल जस्तो देश जो अहिलेसम्म पनि एउटा सांस्कृतिक विविधतामा विश्वमै नाम कहलाइएको छ र पछिल्लो समयमा अब अलिकति राजनीतिको पनि कुरा प्रसंग जोडिन्छ, हुन त धर्म र राजनीति अलग अलग विषयहरू हुन् तर समाजको संरचनाको सवालमा प्रश्न गर्दाखेरि नेपालमा सनातन हिन्दू धर्मलाई संरक्षण गर्नु संविधानको कर्तव्य भनेर भनिएको छ तर यसमा अलिकति केही वैचारिक विभेदहरू देखिन्छन्, होइन यो हुनु हुँदैन थियो, यो हुनुपर्छ, यसले जसले चाहिँ विशेष गरी हिन्दू धर्मका कतिपय प्रावधानहरू चाहिँ रूढिवादी थिए, त्यसले मानिसलाई अवहेलना गर्यो, मानिसले मानिसलाई चाहिँ सम्मान गर्न सकेन, त्यस्ता खालका चाहिँ कुरूतिहरू हिन्दू धर्ममा शास्त्रमा त थिएनन् तर व्यवहारमा त्यसरी प्रकट भइदिँदाखेरि समाजमा अलिकति अमन चयनमा खलल आयो कि भन्ने छ। के समय सापेक्ष रूपमा हामीले हाम्रो धार्मिक संस्कार रीतिरिवाजहरूलाई परिमार्जन र उत्थान गर्दै लान नसकेको हो? अहिलेको यो जुन एउटा बौद्धिक बहसको विषय बनेको छ, यसमा के विचार राख्न सकिन्छ?
यसमा मेरो आफ्नो व्यक्तिगत तर्क र यो सबैले चाहिँ एउटा बुझ्नुपर्ने विषय के छ भन्नु होला नि, हरेक देशको आफ्नो मौलिकता हुन्छ, आफ्नो मौलिकता हुन्छ, हरेक देशका आफ्ना पर्वहरू हुन्छन्, हरेक देशका आफ्नो कल्चरल हेरिटेजहरू हुन्छ, अनि आफ्ना राष्ट्रिय दिवसहरू त्यो हरेक देशमा हुन्छ नै। अब विविधता, हाम्रो देशमा जस्तो बहुल भाषा, बहुल जाति, बहुल संस्कार भएको हामी यति धेरै धनी छौँ कि संसारमा नै 125-30 प्रकारका चाहिँ यी सभ्यताहरू, संस्कृतिहरू, अनि भाषाहरू, जातिहरू रहेर एउटै देश यसमा चाहिँ यस्तो किसिमको मूल हाम्रो राष्ट्रिय चिजलाई मूलको रूपमा संस्कार संस्कृति आफ्नो आफ्नो वर्ग क्षेत्र जाति अनुसार सबैले मनाउन पाउने है, आफ्नो आफ्नो धर्म रीति रिवाज अनुसार सबैले मनाउने हो र राष्ट्रको एउटा मूल हुन्छ चाहिँ संस्कार हुन्छ, राष्ट्रको मूल धर्म हुन्छ। यहाँ भनिन्छ राष्ट्रको धर्म हुँदैन भनेर, राष्ट्रको धर्म हुँदैन भनेदेखि धर्म पथबाट भिन्न राज्य चल्नै सक्दैन। तर यो कहाँबाट के चिज आयो जसले हाम्रो देशको मौलिक चिज आएको छैन, यहाँ मौलिक नीति आएको छैन, मौलिक सिद्धान्त आएको छैन, मौलिक विचारहरू आएका छैनन्, आयातित विचारहरू, दूषित विचारहरू र काहीँ कुनै कारणबाट, कुनै अभाव दबाव र प्रभावबाट प्रभावित र प्रेरित भएका केही विचारहरू, कुत्सित विचारहरू प्रवेश भएर हाम्रो देशको संस्कार संस्कृति र एकतालाई खलल पुर्याउने किसिमका यस्ता विचारहरू, आयातित विचारहरू यो देशको लागि अभिशाप बन्दैछ। यहाँको विचारमा, यहाँको समाजमा, यहाँको सामाजिक संरचनामा यसले चाहिँ प्रहार गरिराखेको छ, यो अति दुःखद हो। सपोज मान्नुहोस् एउटा कुरो म सबै श्रोताहरूको पनि ध्यान आकर्षण गराउन चाहन्छु र यहाँको यो चाहिँ हाम्रो राष्ट्रिय उसको माध्यमबाट हरेक देशको अस्ट्रेलियामा हेर्नुहोस्, त्यहाँ विभिन्न किसिमका धर्महरू र धर्मका चाहिँ मानिसहरू बसोबास गर्दछन्। त्यहाँको राष्ट्रिय पर्व जुन छ, हरेक मान्छेको त्यहाँ हिन्दू धर्मको राष्ट्रिय पर्वहरू, जस्तो अहिले दसैँ आयो, दसैँमा हिन्दूहरूको लागि, हिन्दूहरूको त्यो वर्गको लागि तिमीहरू छुट्टी मनाउन सक्छौ, तिमीहरू उत्सव मनाउन सक्छौ आफ्नै तरिकाबाट, तर राष्ट्रिय रूपमा तिमीलाई छुट्टी मिल्दैन, व्यक्तिगत तौरमा छुट्टी ल्याऊ मनाऊ, तिम्रो लागि कुनै किसिमको रोकावट छैन। त्यसै गरेर अर्को तपाईँको चाहिँ इस्लामहरूको आउँछ, उनीहरूको चाहिँ यो विभिन्न किसिमको एक महिनाको रोजाहरू रहन्छ, ल तिमीहरूले चाहिँ छुट्टी मनाऊ, आफ्नो रोजा राख, तिमीहरूलाई कुनै किसिमको चाहिँ यहाँ रोकावट प्रतिबन्धहरू छैन। अनि त्यसै गरी क्रिस्चियनहरूको आउँछ, उनीहरूले मूल क्रिस्चियनहरूको बाहुल्य छ, उनीहरूले क्रिस्चियन पर्व आफ्नो राष्ट्रिय पर्वको रूपमा त्यसलाई मनाउँछन् विश्वमा। त्यसै गरेर अमेरिकामा हेर्नुहोस्, अमेरिकामा त्यसै छ, विश्वमा जहाँ एकल धर्म छ, धर्मको आधारमा छ, त्यहाँ त्यसकै आधारमा मात्रै कुनै पनि राष्ट्रिय पर्वहरू या त राष्ट्रिय विभूतिहरूका राष्ट्रिय दिवसको रूपमा राष्ट्रले कुनै उपलब्धि हासिल गरेको, विजय हासिल गरेको दिनमा विजय पर्वको रूपमा, राष्ट्रिय पर्वको रूपलाई मनाइएको छ भने, विशेष गरी विश्वका इतिहासमा हेर्ने हो भने धार्मिकतासँग, अध्यात्मसँग नै जोडेर राष्ट्रिय पर्वहरू मनाइएको हुन्छ र त्यहाँ मनाइएको छ। हामी कसैको धर्ममाथि, कसैको संस्कारमाथि, कसैको परम्परामाथि जब नेपालीले कहिले औँलो उठाएको छैन र कहिले प्रहार र हस्तक्षेप गरेको छैन भने हाम्रो धर्ममाथि किन यी पश्चिमाहरू अथवा चाहिँ किन यी बाहिरकाहरू हाम्रो धर्ममा निरन्तर प्रहार गरेका छन् र विभिन्न किसिमका दर्शन र सिद्धान्त यहाँ प्रवेश गराइएको छ, थोपरिएको छ र नेपाली संरचना, नेपाली संस्कारमाथि निरन्तर प्रहार गरिराखिएको छ र हाम्रा शासकहरू, हाम्रो राजनीतिहरू त्यहाँबाट प्रेरित र प्रभावित भएको देखिन्छ र जहाँनिर शासक आफै कन्फ्युज छ, जहाँनिर पोलिटिक्सले राज्य सञ्चालन गर्ने हो, यहाँ व्यक्ति विशेष भन्दा पनि समग्र पोलिटिक्सले चाहिँ राज्य सञ्चालन गर्ने हो, प्रणालीमा लैजाने हो र राज्यमा चाहिँ सुशासनको कायम गर्ने हो, अनि स्वयं यहाँ पोलिटिक्स नै कन्फ्युज छ. पोलिटिक्स नै कहाँबाट त्यो दर्शन र सिद्धान्त यो देशको मौलिकतासँग कति पनि तालमेल नखाने किसिमका सिद्धान्त र दर्शनहरू आदि भएका छन्, जसले गर्दाखेरि शासक कन्फ्युज छ. शासक कन्फ्युज भएपछि शासन प्रणाली कन्फ्युज छ. शासन प्रणाली कन्फ्युज भएपछि भ्रमित भएपछि समाज
अलिकति समाज पनि समय आजलाई यति नै रह्यो. अब आशा गरौं होइन त्यस्ता किसिमका कमी कमजोरीहरूलाई सच्याउँदै जाने हामीलाई प्रेरणा प्रदान गर्न सकोस् आजको यो शुभ दिनले. विजयादशमीको अवसरमा हामी एउटा सुखद परिणामको अपेक्षा गरौं. विश्लेषण र विवेचनाको क्रम त चलि नै रहन्छ. धेरै धन्यवाद छ यहाँलाई.
ल यहाँलाई र सम्पूर्ण रेडियो नेपाल परिवार र श्रोतागणहरूमा पनि पुनः हार्दिक आभार व्यक्त गर्दछु र यहाँको रेडियो नेपाल परिवारलाई दुई शब्द राख्ने जुन मौका प्रदान गर्नुभएको छ यसप्रति पनि म हार्दिक कृतज्ञता व्यक्त गर्दछु.
हस् धन्यवाद. त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो. हामी पण्डित रुद्रनाथ अधिकारीसँग यो पूर्वीय दर्शन चिन्तनका सन्दर्भमा कुराकानी गरिरहेका थियौं. आज विजयादशमीको अवसरमा फेरि पनि यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना. प्राविधिक साथी शंकर भण्डारी र म हरिशरण लामिछाने विदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.